नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2082 साल चैत 3 गते मंगलबार, चैत कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार मार्च 17 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। इराकमा दुई नेपाली घाइते, विमानस्थलमा कार्यरत 120 नेपाली होटलमा सारिए शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। इराकको अरविलमा रहेको संयुक्त अरब इमिरेट्स यूएईको महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षा गार्ड घाइते भएका छन्। त्यस्तै विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत 120 नेपालीलाई होटलमा सारिएको छ। सुरक्षा सावधानीका लागि केही नेपाली इराक छाडेर बाटो लागिसकेका छन्। यूएईको महावाणिज्य दूतावासमा हमला हुँदा घाइते दुई नेपाली मध्ये एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको हात र अनुहारमा आगोले पोलेको छ। अर्का नेपालीको हातमा सामान्य चोट लागेको छ। हामी खाना खाइरहेका थियौं, 81 ड्रोन पड्कियो, मेरो हात र अनुहार आगोको लपकाले भेट्यो, उपचाररत सुरक्षा गार्डले फोनमा भने, अर्का साथीको हातमा सामान्य चोट लागेको थियो। महावाणिज्य दूतावासमा 13 जना नेपाली सुरक्षा गार्ड र 2 जना नेपाली महिला कर्मचारी गरी 15 जना कार्यरत छन्। शनिबारको हमलापछि सबैलाई सुरक्षित स्थानमा सारिएको छ। दूतावासलाई लक्षित गरी एक साताभित्र गरिएको यो दोस्रो आक्रमण हो। पछिल्लो हमलामा 2 जना सुरक्षा कर्मचारी घाइते भए भने वाणिज्य दूतावास भवनमा क्षति पुगेको छ। यूएईले ड्रोन आक्रमणको कड़ा शब्दमा निन्दा र भर्त्सना गर्दै कूटनीतिक नियोग र परिसरलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय नियम र कानूनको स्पष्ट उल्लंघन भएको बताएको छ। कान्तिपुर दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। पश्चिम एशियामा जारी तनावको असर नेपाली भान्सामा पनि पर्न थालेको छ। युद्धकै कारण विश्व बजारमा मूल्य बढ़ेको भन्दै नेपाल आयल निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ़दा तरकारी खाद्यान्न मात्र नभएर ढुवानीदेखि उत्पादन लागत समेत वृद्धि भई यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको हो। विश्वभर इन्धन संकट र मूल्य वृद्धि भइरहेका बेला निगमले पेट्रोलमा प्रति लिटर 15 र डिजेल तथा मट्टीतेलमा 10 रूपियाँ बढ़ाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार भारतीय आयल निगम आईओसीबाट मूल्य बढ़ेर आएकाले नेपालमा पनि बढ़ाउनु परेको आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताउनुभयो। यद्यपि आईओसीले पठाएको नयाँ दर कायम नगरी बिक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने गरी मूल्य तोकिएको उहाँले जानकारी दिनुभयो। पश्चिम एशिया युद्धको असर महँगियो नेपालीको भान्सा। कान्तिपुर दैनिकबाट यो खबर पनि लिएका हौं। समानुपातिक निर्वाचन परिणाम 110 सदस्य निर्वाचित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ 110 सदस्य निर्वाचित भएको घोषणा गरेसँगै निर्वाचन तथा मत परिणाम समेतको प्रक्रिया पूरा भएको हो। आयोगले अब मत परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ। प्रत्यक्ष निर्वाचनतर्फका 165 निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। समानुपातिक निर्वाचन तर्फ कुल सदरमतको 3% थ्रेश होल्ड कटाउनेछ। राजनीतिक दलले समानुपातिकमा सीट पाएका थिए। आयोगले गरेको सीट बाँडफाँड अनुसार आइतबारसम्म 6 राजनीतिक दलका तर्फबाट सीट अनुसार तोकिएको समूहबाट उम्मेद्वार सिफारिश भएका थिए। आयोगले सूची परीक्षणपछि सोमबार निर्वाचन सदस्यको नाम सार्वजनिक गरेको हो। निर्वाचित 110 सदस्यलाई आयोगले चैत 5 गते निर्वाचितको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। समानुपातिक निर्वाचन परिणाम 110 सदस्य निर्वाचित गोर्खापत्र दैनिकले खबर बनाएको छ। रूपन्देहीको तिलोत्तमा 41 वर्षीय प्रेम प्रसाद पौडेल निर्वाचन प्रहरीको 40 दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी घर फर्किनुभयो। पौडेलका लागि नेपाल प्रहरीको अस्थायी छोटो जागिर केवल रोजगारी मात्र नभए अनुभव सिकाई र जीवनमा नयाँ ऊर्जा थप्ने अवसर बन्यो। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी मध्ये पौडेलले पाकको उमेरमा राष्ट्र सेवा गर्ने दृढ़ इच्छा र आत्मविश्वासले निर्वाचन प्रहरीसम्म पुर्यायो। लामो समय वैदेशिक रोजगारीमा बिताउनुभएका पौडेलले सरकारी सेवामा काम गर्ने अवसर मिल्ला भनेर कल्पना समेत गर्नुभएको थिएन। वैदेशिक रोजगारीबाट फर्के लगत्तै निर्वाचन सुरक्षार्थ अस्थायी प्रहरी भर्ना खुलेपछि उहाँलाई सरकारी कर्मचारी बनेर राष्ट्र सेवामा खटिने अवसर जुट्यो। निर्वाचन प्रहरीको अनुभव सुनाउँदै पौडेलले भन्नुभयो, सरकारी सेवामा काम गर्ने अनुभव पनि हुने, केही आमदानी पनि हुने भन्ने सोचले भर्ना भएको हुँ। यो 40 दिन मेरो जीवनका सबैभन्दा महत्वपूर्ण र सम्झना लायक क्षण रह्यो। निर्वाचन प्रहरी सुविधा भन्दा सिकाई बढ़ी, गोर्खापत्र दैनिकले प्रसंग छापेको छ। विकास निर्माणका लागि स्रोत अभाव भएपछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ़दै गएको छ। राजस्व संकलन न्यून हुँदा सरकारले ऋण बढ़ाउँदै लैजाने क्रममा सार्वजनिक ऋणको भार करिब 29 अर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार फागुन मसान्तसम्म मुलुकमा कुल सार्वजनिक ऋणको दायित्व 28 खर्ब 48 अर्ब 29 करोड़ रूपैयाँ पुगेको छ। यो कुल ग्राहस्थ्य उत्पादन जीडीपीको 47.13% हो। चालू आर्थिक वर्ष 2082-83 को 8 महिनामा सार्वजनिक ऋण 2 खर्ब 4 अर्ब 24 करोड़ रूपैयाँ बढ़ेको छ। गत साउनसम्म सार्वजनिक ऋण 26 खर्ब 74 अर्ब 4 करोड़ रूपैयाँ थियो। 29 खर्ब सार्वजनिक ऋणको भार नागरिक दैनिकले प्राथमिकता दिँदै यो खबर अग्रपृष्ठमा छापेको छ। गत माघ 5 गते राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं पार्टीद्वारा प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाहले चुनावी सभालाई पहिलो पटक मधेस प्रदेशको राजधानी जनकपुर धाममा सम्बोधन गर्दै भन्नुभएको थियो, अब अधिकार माग्न होइन, घुम्न काठमाण्डु आउनुहोला, अधिकार माग्न, अब काठमाण्डु धाउने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष सहितको उहाँको भाषणले खुबै चर्चा बटुल्यो। अहिले उहाँ प्रधानमन्त्री बन्ने लगभग पक्का पक्की भइसकेको छ। मधेस सहितका प्रदेश सरकार सञ्चालनको अभ्यास गरेको 8 वर्षमा संविधानमा व्यवस्था भएको अधिकार माग्न कैयौं पटक काठमाण्डु पुगेर संघीय सरकारलाई गुहार्दा पनि प्रदेशहरूलाई अझै अधिकार प्राप्त भइसकेको छैन। केही दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एक कार्यक्रममा वरिष्ठ नेता शाहको पर्खी बसेको प्रदेशलाई उहाँ बालेन्द्रले अधिकार सम्पन्न बनाउनुहुन्छ भन्ने आशा छ, हामी चाहन्छौ अब अधिकार माग्न काठमाण्डु धाउन नपरोस्, उहाँले थप भन्नुभएको थियो, सरकार हुनुको सामान्य औचित्य हो, शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण, अपराधमाथि अनुसन्धान, कानून कार्यान्वयन, त्यसका लागि सम्बन्धित सरकारसँग आफ्नै प्रहरी चाहिन्छ। नेपालमा संघीय प्रणालीको अभ्यास हुन थालेको 8 वर्ष बितिसक्दा पनि प्रदेशहरूसँग आफ्नै प्रहरी छैन, मधेसको चाहना प्रदेशसँग आफ्नै प्रहरी होस्, नागरिक दैनिकले खबर छापेको छ। प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 जनादेश हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले भावी सरकारको मोडालिटीबारे औपचारिक तथा अनौपचारिक परामर्श शुरू गरेका छन्। सरकार गठनको संरचना, मन्त्री परिषदको आकार, नीतिगत प्राथमिकता र कार्यशैलीलाई कसरी प्रभावकारी तथा परिणाममुखी बनाउने भन्ने विषयमा नेताहरूबीच आन्तरिक छलफल तीव्र पारिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियाल भन्नुहुन्छ, नयाँ सरकार आउने बित्तिकै नेतृत्वलाई त्यसको मार्गचित्र सहित ब्रिफिङ गर्छौ। कार्यालयले आफ्नो काम र तयारी गरिरहेको छ, मन्त्रालयहरूले पनि तयारी गरिरहेकै होला। सरकारको भावना अनुरूप सहयोग गर्ने तयारी कार्यालयले गरिरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले भन्नुहुन्छ, कर्मचारी तन्त्रलाई राजनीतिले लिएको नीति कार्यान्वयन गर्ने दायित्व हुन्छ। ताजा जनादेश अनुसारको नयाँ राजनीतिक नेतृत्वले लिने सोच र योजना अनुरूप सरकारको प्रभावकारिता बढ़ाउने विषयमा काम गर्न मन्त्रालय तयार छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डे भन्नुहुन्छ, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका विषयमा सुधारका लागि मन्त्रालयले गृह कार्य गरिरहेको छ। सुधार गर्न सकिने विषय कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेका छौ। नयाँ नेतृत्वको मार्ग निर्देशन अनुसार काम गर्न तयार छौ। सरकारको रोडम्याप बनाउँदै रासुवापा तीव्र गतिमा काम गर्न र नतिजा दिन सक्ने टीम तयार गर्ने गृह कार्य, निर्वाचनबाट प्राप्त संसदीय शक्तिलाई सुशासन पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने दिशामा कसरी प्रयोग गर्ने भन्ने विषयमा विभिन्न प्रस्ताव र अवधारणामाथि छलफल नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। खाडीमा भेटौला भन्ने स्वदेशमै सहसचिव बनौला भन्ने विदेशमा नागरिक दैनिकले प्रसंग बनाएको छ। मानिसको सोच एउटा हुन्छ तर जीवनको लेखान्त अर्कै। विद्यालयको विदाई कार्यक्रममा साथीसँग हाँस्दै रमाउँदै लेखिएका सन्देशहरू कहिलेकाहीँ जीवनको गहिरो यथार्थमा रूपान्तरित हुन्छन्। सामाजिक सञ्जालमा भाइरल बनेका दुई फरक सन्देश, खाडीमा भेटौंला र खरिददारदेखि सहसचिवसम्म, नेपाली युवाको सपना बाध्यता र बदलिदो जीवनका कथा बनेका छन्। जसले विदेश जाने बाध्यता लेखेका थिए आज उनीहरू स्वदेशमै उद्यम गर्दैछन्, तर जसले स्वदेशमै बसेर सरकारी कर्मचारी भई देशको सेवा गर्ने सपना लेखेकी थिइन् उनी भने आँसु झार्दै विदेशिन बाध्य भइन्। खाडीमा भेटौला भन्ने स्वदेशमै सहसचिव बनौला भन्ने विदेशमा यो प्रसंग नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ ती बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। काठमाडौँ महानगरपालिका फोहोरबाट मोहोर, फोहोर बेचेरै वार्षिक 6 करोड़ आमदानी, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। काठमाडौँ महानगरपालिकाले फोहोरबाट मोहोर कमाउन शुरू गरेको छ। काठमाडौँ महानगरपालिकाले महानगरभित्र वर्गीकरण गरिएका 7 क्षेत्रका फोहोरबाट वार्षिक 6 करोड़ आमदानी गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको सुक्खा फोहोर मेटेरियल रिकभरी फ्यासिलिटी मार्फत क्षेत्र नम्बर 7 दैनिक करिब 3.19 मेट्रिक टन फोहोर ल्याण्डफिल्ड साइट जानबाट रोकिने गरेको छ। ती सबै सुक्खा फोहोर हुन्। शहरभित्रको फोहोर स्रोतमा वर्गीकरण, ढुवानी अन्तिम व्यवस्थापन तथा मात्रा घटाउने प्रयासका विषयमा छलफल गर्ने क्रममा मेटेरियल रिकभरी फ्यासिलिटीका विषयमा जानकारी गराइएको हो। यसमा संकलित फोहोरबाट सुक्खा फोहोर वर्गीकरण गरी बिक्री गरिन्छ। बैठकमा छलफल गरिएको क्षेत्र नम्बर 7 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 गरी 10 ओडा रहेका छन्। क्षेत्र नम्बर 7 लागि छनौट भएको ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजसँग 2081 फागुन 26 गते सम्झौता गरेको थियो। यस क्षेत्रबाट महानगरपालिकाले वार्षिक करिब 70 लाख रूपियाँ आमदानी गरिसकेको छ। काठमाडौँ महानगरपालिकामा फोहोरबाट मोहोर, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। सर्वोच्च अदालतको न्यायाधीश हुँदा सुशीला कार्कीले गरेको त्रुटिपूर्ण फैसलाका कारण धरानको सर्जु जलाधार क्षेत्रको सरकारी जग्गा भूमाफियाहरूको कब्जामा परेको तथ्य फेला परेको प्रसंगलाई अन्नपूर्ण पोस्टले आलोचनात्मक रूपमा खबर बनाएको छ। श्रीराम ग्यास डिपोमा छापा 6,377 सिलिण्डर फेला शीर्षकमा कारोबार दैनिकले खबर बनाएको छ। ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास डिपोले बजारमा नपठाइ लुकाएर राखेको 6,377 वटा ग्यास भरिएका सिलिण्डर फेला परेको छ। बजारमा ग्यास अभाव सृजना गराई कालोबजारीमा बेच्ने नियतले उक्त डिपोले ठूलो मात्रामा सिलिण्डर भण्डारण गरेको फेला परेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले सोमबार गरेको अनुगमनका क्रममा ठूलो परिणाममा सिलिण्डर फेला परेको डिपोलाई कार्यवाही गरेको छ। विभागले तत्काल 3,00,000 रूपियाँ जरिवाना गरेको हो। मध्यपूर्वको संकटपछि केही ग्यास व्यवसायीहरूले बजारमा कृत्रिम अभाव गराएको गुनासो आएपछि विभागको टोलीले अनुगमन शुरू गरेको हो। कारोबार दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। खाना पकाउने ग्यासको अभाव हुन सक्ने त्रासका कारण उद्योगले पर्याप्त ग्यास पठाए पनि बजारमा अभाव देखिएको छ। सहज रूपमा ग्यास नपाएका कारण खाली सिलिण्डर बोकेर पसल पसल डुल्नेहरू अझै सड़कमा देखिने गरेका छन्। बजारमा ग्यास अभाव भएको गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारदेखि बजार अनुगमन शुरू गरेको छ। नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो 15 दिनको तथ्याङ्क अनुसार पनि बजारमा आवश्यकता अनुसार ग्यास उपलब्ध भइरहेको पाइएको हो। कारण बिनै ग्यास अभाव सड़कमा खाली सिलिण्डर बोकेर डुल्ने भने घटेनन्। गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। खाड़ी मुलुक तनावग्रस्त बनेपछि श्रमिकको रोजाईमा मलेसिया, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो। अमेरिका, इजरायल र इरान युद्धले मध्यपूर्वका खाड़ी मुलुकहरू तनावग्रस्त बनेपछि फागुनमा वैदेशिक रोजगारका लागि मलेसिया जाने युवाको संख्या बढ़ेको छ। अघिल्ला महिनाहरूमा चौथो वा पाँचौं श्रम गन्तव्य मुलुक रहेको मलेसिया जान फागुनमा सबैभन्दा धेरै 12,601 जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। फागुनमा कुल 52,944 युवाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ। मध्यपूर्वमा तनाव भएपछि विभागले 17 फागुनदेखि प्रभावित 12 मुलुक साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान र टर्की र इजरायलमा श्रम स्वीकृति रोकेको छ। तर त्यसअघि नै युनाइटेड अरब इमिरेट्सका लागि 11,492 श्रम स्वीकृति प्रदान गरिएको थियो। फागुनको तथ्याङ्कमा पनि युद्धरत देशहरूमा धेरै युवाहरू वैदेशिक रोजगारीका लागि पुगेका थिए। खाड़ी मुलुक तनावग्रस्त बनेपछि श्रमिकको रोजाईमा मलेसिया, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।